Kiss FM 93.8 Time C.
It's 7:30 AM.
प्रश्न को सीधा उत्तर कार्यक्रम तातो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा
हेलो वेरी गुड मर्निङ नमस्कार हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेशसम्म साथको विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता मानवहरूलाई हार्दिक स्वागत एवं अभिवादन गर्न चाहन्छु कार्यक्रम पस्ता मनोबर राजधानको र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ यहाँहरू सबैलाई थाहा छ समसामयिक आर्थिक सामाजिक राजनीतिक समाजका हरेक घटनाक्रमको विषयमा हामी चर्चा परिचर्चा र बहस गर्छौँ दिनहुँ छलफल गर्छौँ र सम्बन्धित निकायलाई हामी तिखो प्रश्न गरेर सिधा प्रश्नको सिधा उत्तर खोज्छौँ कार्यक्रम तातो बहसमा यहाँहरू सबैलाई थाहा छ खास गरी पछिल्लो समय बलात्कारका घटना र बलात्कारपछि हत्याका घटनाले आतंकै मचाएको छ वास्तवमै हाम्रो समाज र हाम्रो राष्ट्र र हाम्रो प्रदेशको कुरा यतिखेर गर्ने हो भने यो जुन घटनाक्रमले पछिल्लो समय वृद्धि बनेको छ पछिल्लो केही महिना यताको घटनाक्रम हेर्ने भने लगातार मृत्युका घटना होस् या बलात्कारका त्यसमा पनि अबोध बालिका जो चाहिँ 15-16 वर्ष 14 वर्ष 13 वर्षका बालिकामाथि जुन बलात्कार गरिन्छ सामूहिक रूपमा र बलात्कारपछि हत्या गरिन्छ यी घटनाक्रमले अत्यन्तै हाम्रो समाज र हामीलाई पनि दुःखी बनाएको छ वास्तवमा यो घटनाहरू बढ्नुको पछाडिको कारण के हो भनेर यतिखेर खोजीनीति भइरहेको छ धेरैको तर्क वितर्कहरू आइरहेका छन् कानुन फितलो भयो कानुनको अधिकारी कडाई भएन कार्यान्वयनको पाटो हेर्ने भने अत्यन्तै फितलो छ जस्ता कुराहरू आउँछन् भने अर्कोतिर चाहिँ एउटा भनौँ न कठोर एउटा हाम्रो कानुन भएन अर्थात् फाँसीसम्मकै सजाय हुन्थ्यो भने यो किसिमका घटनाहरू कम हुन्थ्यो कि हाम्रो समाजमा अहिले पनि कैयौँ अधिकारकर्मी मानवाधिकारकर्मी र सङ्घ संस्थाहरू जागरुक बनाउन लागिरहनु भएको छ तर घटनाक्रम बढेका बढै छन् सङ्ख्यात्मक रूपमा घटनाक्रमहरू घट्नुको सट्टा अझ बढ्नुले पनि यो घटनाहरूलाई हामी धेरै एङ्गलले विश्लेषण गर्न सक्छौँ एनालाइसिस गर्न सक्छौँ तर कहीँ कतै राजनीतिक आवरणमा पनि यी यस्ता घटनाहरू परेका हुन् कि संरक्षण परिरहँदा मान्छेहरूले चाहिँ घटना गर्नका निम्ति प्रोत्साहित हुने या भनौँ कहीँ कतै संरक्षण भइरहँदा यस्ता घटनाक्रमहरूमा मान्छेहरू लाग्ने देखिन्छ भने साइकोलोजिकली पनि हेर्ने भने कहीँ कतै हामी सेक्सुअल बिहेभियरका कुराहरू गर्ने भने सेक्सुअल कहीँ कतै एजुकेसनका कुराहरू गर्ने भने हामी पनि पछाडि छौँ कि हामीले कुण्ठामा राखेको यो शिक्षालाई अझ प्रभावकारी बनाउने सहजै हामीले चाहिँ प्रचार प्रसारमा ल्याउन सक्ने भने यस्ता घटनाहरू मनमा लुकाएर बस्नेहरू जो यस्तो मनोबल बढाएर बस्छन् त्यसले झन् समाजमा घटनाहरू घटाउँछन् यसै विषयमा खास गरी पछिल्लो समय हामी कुराकानी गरिरहेका छौँ यहाँहरू थाहा सबैलाई थाहा छ घटनाक्रमहरू बढ्दो छ कञ्चनपुरको माहौल अत्यन्तै तातेको छ सडकदेखि सदनसम्म यतिखेर यो आवाजले भनौँ न स्थान पाएको छ खास गरी कक्षा 9 पढ्ने भीमदत्त नगरपालिका वडा नम्बर 2 निवासी जुन चाहिँ 13 वर्षीय बालिका निर्मला पन्तमाथि सामूहिक बलात्कारपछि हत्या भयो हत्याको अहिलेसम्म छानबिन हुन सकेको छैन दोषी कारवाहीको कडगेरामा आउन सकेका छैन चौतर्फी आलोचना र भर्सना भइरहँदा यो घटनालाई राजनीतिकरण पनि गरिएको छ खास गरी पछिल्लो समय सत्तारूढ दलले संसदमै बोलिरहँदा यो घटनाले राजनीतिक दाउपेच किन पायो त यसै विषयमा कुराकानी गर्दैछु यतिखेर हाम्रो बिचमा महिला नेत्री अत्यन्तै प्रभावशाली महिला नेत्री नेपाल कम्युनिस्ट पार्टीको महिला नेत्री कञ्चनपुरबाट मान्य प्रतिनिधि सभाको सांसद पनि हुनुहुन्छ मान्य सांसद निरुपाल यतिखेर हाम्रो बिचमा हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु मान्यज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा
धन्यवाद
आराम हुनुहुन्छ मान्यज्यू हिजो तपाईँले संसदमा पनि बोल्नुभयो कञ्चनपुरको घटनालाई लिएर मान्यज्यू निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भयो यो घटनालाई यहाँले कसरी विश्लेषण गरिरहनु भएको छ कसरी नजिकबाट हेरिरहनु भएको छ मान्यज्यू
अब यो भीमदत्त नगरपालिका वार्ड नम्बर 2 बस्ने के अरे 13 वर्षीय नानी निर्मला पन्तको अब 10 गते राति के अरे 10 गते 4 बजे उनी ट्युसन पढ्न गइन् अनि ट्युसन पढ्न जाँदा घर फर्केर आइनन् फर्केर नआइसके पछाडि खोज्दा उहाँहरूलाई उहाँ चाहिँ एउटा चाहिँ मृत अवस्थामा 2 नम्बर र 18 नम्बरको बिचमा उखुबारीमा चाहिँ खेला परिन् अब यस्तो एकदम निर्मम हत्या गर्ने निर्मम हत्याराहरूलाई अब मैले त हदैसम्म उहाँहरूलाई चाहिँ अब फाँसीको सजाय दिने प्रचलन त छैन, अब प्रचलन त चलाए चल्ने हो, अनि यति मात्र होइन जन्म के अरे सर्वस्व सहित जन्मकैद हुनुपर्छ भनेर मैले आवाज उठाएको छु। त्यति मात्रै होइन, 13 वर्षीय निर्मला मात्रै होइन, 80 मात्रै यहाँहरूलाई पनि थाहा छ 26 गते अपहरण गरे कृष्णपुरको नगरपालिका 8 नम्बर बस्ने कविता विष्टलाई 26 गते अपहरण गर्यो, अन्त 31 गते चाहिँ उनलाई पनि यसै गरी मृत अवस्थामा फेला पर्यो। यस्ता घटनाहरू अहिले हाम्रो कञ्चनपुरमा मात्रै होइन समाजका विभिन्न ठाउँहरूमा अत्यन्तै यो निर्मम ढङ्गले चाहिँ महिलामाथि बलात्कार हुने अनि त्यसपछि बलात्कार भइसकेपछि हत्या हुने यस्ता जघन्य अपराधहरू चाहिँ भइरहेका छन्। जबसम्म राज्यले कडाभन्दा कडा कानुन ल्याउँदैन तबसम्म चाहिँ यी घटनाहरू घटिरहन्छन् जस्तो हामीले लागिरहेको छ।
जस्तो न्युपालजी यहाँले भनिरहँदा मान्नेछु, जस्तो यो पछिल्लो समय हेर्ने भने आज झन्डै 4 दिन हुँदा आठ्यो, 4 दिनसम्म पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी कडगेरामा ल्याउन सकेन, जनताको चौतर्फी आलोचना बनिरहेको छ प्रहरी प्रशासनप्रति, प्रश्नचिन्ह खडा गर्न थाले, प्रहरीले समयमा नआउँदा या भनौँ समयमै उहाँहरूलाई खोजी नीति नगर्दा आज अपराधी कानुनको कडगेरा भन्दा उन्मुक्ति पाएर बाहिर गइसक्यो कि भन्ने शङ्का उपशङ्का हुँदैछ। भनौँ न झन्डै 4 दिन हामी चाहिँ भनौँ न 100 घन्टा पुग्न आँटिसक्यो, यो परिस्थितिमा पनि हामीले समाउन नसक्नु हाम्रो प्रहरी प्रशासन चुकेकै हो त्यसो भए?
अब प्रहरी प्रशासन चुकेकै हो भन्न म चाहिँ सक्दिनँ, किनभने प्रहरी प्रशासनले आफ्नो काम गर्नुपर्छ। जोसुकै होस् अपराधी जोसुकै होस् त्यसलाई चाहिँ उन्मुक्ति पाउन हुँदैन भन्ने हाम्रो मान्यता हो। सरकारले यसलाई चाहिँ सिरियसली लिनुपर्छ र लिइराखेको त छ भन्ने मैले मान्यता राख्न चाहन्छु, किनभने अब प्रहरीको काम चाहिँ अनुसन्धान गर्ने हो, खोजनीति गर्ने हो। अब त्यहाँ चाहिँ कञ्चनपुरको सवालमा के भइरहेछ भने अब आन्दोलनका रूपमा आन्दोलन गरेर प्रहरीलाई पनि खोजदिन पनि गर्न नदिने अवस्थामा हामी पुगेका छौँ भनेर त्यहाँको सिडिओ त्यहाँको एसपीसँग म बारम्बार सम्पर्कमा छु। उहाँहरूलाई जोसुकै होस् अपराधी जोसुकै होस् अपराधको कुनै आफ्नोपन हुँदैन, अपराधी जोसुकै होस् अपराधीले चाहिँ उन्मुक्ति पाउनु हुँदैन भनेर हामीले कडाइका साथ म मात्रै होइन त्यहाँको सबै मान्य सदस्यहरूले चाहिँ दीपक भट्ट लगायतका सबैले हामीले चाहिँ जोसुकै अपराधी होस् त्यो चाहिँ उन्मुक्ति पाउनु हुँदैन, तपाईँले छिटोभन्दा छिटो खोजबिन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ भनेर हामीले पनि यहाँबाट के अरे प्रहरी प्रशासनलाई चाहिँ टाकेटा गरेको अवस्था छ। स्वाभाविक रूपले त्यहाँको एउटा चेली भर्खरको चेली अनि पढ्न गएको चेली राति मृत अवस्थामा फेला पर्छ भने त्यो स्वाभाविक रूपले त्यहाँको समाज त्यहाँको महिलाहरू त्यहाँको सबै आतङ्कित हुनु स्वाभाविक हो, त्यसलाई मैले अन्यथा लिएको छैन। तथापि प्रहरीहरूलाई आफ्नो काम गर्न दिनु पर्यो, उहाँले छानबिन गर्न पाउने अधिकार हो, छानबिन चाहिँ गर्न दिन पर्यो। त्यसका लागि
तर समात्दै छोड्दै गरेका छ प्रहरीले भन्ने कुराहरू पनि बाहिर आएको छ नि त मान्यजी, यो रिपोर्ट त तपाईँलाई पनि पुग्यो होला?
मैले पनि सुने 1-2 घन्टामा ल्याउने छोड्ने, अब समात्ने छोड्ने गर्न चाहिँ हुँदैन, या त शङ्का छ भने समात्नु पर्यो, अब शङ्काको दायरामा त जो कोही पनि आउन सक्छ नि त, प्रमाणित नभए त्यसलाई छोड्ने कुरा अलग होला।
तर अब होइन 24 घन्टा त अनुसन्धानको लागि प्रहरीले आफ्नो हिरासतमा त राख्न सक्छ नि त,
राख्न सक्छ राख्नुपर्छ, किनभने शङ्का जसलाई शङ्का गरिन्छ त्यसलाई समातिन्छ र समातिसके पछाडि तुरुन्तै छोड्ने कुरा चाहिँ त्यो ठिक होइन। त्यसका लागि म आज पनि फेरि उहाँहरूसँग प्रशासनसँग म कुरा गर्छु र त्यहाँको सबैभन्दा ठुलो अहिले पनि मलाई लाग्छ हिजो बेलुका रातिसम्म पनि लास बुझेको अवस्था थिएन, अब लास चाहिँ नबुझेर लासलाई सडाएर राख्नु चाहिँ हुँदैन भन्ने मेरो मान्यता हो। लासलाई सम्बन्धित निकायले चाहिँ बुझ्नुपर्छ र हामीले यहाँबाट पनि के हो गर्ने भने प्रशासनलाई कुनै पनि हालतमा जो कोही दोषी भए पनि उन्मुक्ति पाउन हुँदैन।
जस्तो मान्यजी यहाँले यो कुरा गरिरहँदा गैर जिम्मेवार पनि बने भन्ने कुराहरू आएको छ, खास गरी मेयरलाई राति फोन गर्दा मेयरले मेरो काम हो र बच्चालाई खोज्ने, बच्चा हरायो त ठिकै भयो अब यसलाई चाहिँ खोजी नीति गराउँला भोलि भन्ने जस्ता अभिव्यक्तिहरू पनि बाहिर आयो भन्ने कुराहरू आयो। प्रहरीलाई फोन गर्दा होइन हाम्रो टोली अन्त गएको छ, अन्त गएका छ, या भोलि आउँछ या पर्सि गराउँला या पछि गराउँला भन्ने जस्ता भोइसहरू बाहिर आएका छन्, यो पनि गैर जिम्मेवार अभिव्यक्ति आयो भन्ने यहाँलाई लाग्दैन मान्यजी?
होइन यस्तो गर्न हुँदैन, जो कोही पनि हामी चाहिँ जनताका जनप्रतिनिधि भइसके पछाडि हाम्रो कर्तव्य हो हाम्रो दायित्व हो, यसबाट हामीले पन्छिन मिल्दैन। यदि त्यस्तो भन्नुभएको हो भने त्यो चाहिँ बेठिक हो, त्यस्तो भन्न मिल्दैन कसैले पनि, न त्यहाँका मेयरले पनि भन्न मिल्छ न त्यहाँको प्रहरी प्रशासनले भन्न मिल्छ, किनभने राज्यको दायित्व हो कुनै पनि एउटा नागरिक राति हराउँछ भने त्यसलाई खोज्ने दायित्व प्रशासनको हो। त्यसो भएको हुनाले प्रशासनले यदि त्यसो भनेको रहेछ भने सम्बन्धित व्यक्ति को रहेछ त्यसलाई पति पनि त्यसलाई पनि हामी चाहिँ के गर्नुपर्छ त्यो गर्न तयार छौँ। तर चाहिँ अहिले कम्तीमा पनि त्यहाँका जनताहरूले प्रहरी प्रशासनलाई आफ्नो काम गर्न दिनु पऱ्यो नि त।
भने यहाँले भने अनुसार सिडिओ र या एसपी साहबले भोइस गरे अनुसार हिजो मसँग पनि अन्तर्वार्ता दिँदा दिल्लीराज विष्टजीले भन्दै हुन्थ्यो हामी अनुसन्धान गर्दैछौँ तर हामीलाई अनुसन्धान गर्न दिइएको छैन भनिरहँदा कुन पक्षबाट बढी प्रेसर भयो जस्तो यहाँलाई लाग्छ पीडितहरूबाट कि या भनौँ अन्य कुनै त्यस्तो राजनीतिक दाउपेचमा या भनौँ त्यो किसिमको प्रेसर परे होला उहाँहरूलाई कसरी एनालाइसिस गर्न सकिन्छ हामी मान्यज्यू
यदि उहाँलाई एसपी साहबलाई कुनै पनि राजनीतिक दलको प्रेसर परेको भने म उहाँलाई अहिले तपाईँकै एफएम मार्फत भन्न चाहन्छु कसैको पनि दबाबमा नआउनुहोस् हामी तपाईँलाई संरक्षण गर्छौँ तर यो जुन यो बलात्कार गरेर फालेको अवस्थामा महिला भेटिएकी छन् त्यसको अपराधीलाई जुन सुकै हिसाबले पनि तपाईँले उन्मुक्ति दिन मिल्दैन यसमा अब सरकार पक्षको सत्ता पक्षको मान्छे त हामी नै हो नि त जनप्रतिनिधि पनि हामी नै हो हामीले त्यत्रो आवाज उठाइसके पछाडि अरूको दबाबमा आउनु जरुरी छैन तपाईँले आफ्नो काम कारवाहीलाई अगाडि बढाउनु पर्यो ताकि त्यहाँका आन्दोलित मान्छेहरूलाई चाहिँ तपाईँहरूले सान्त्वना दिनु पर्यो हामी आन्दोलन किन गर्छ मान्छे सधैँ आफूले चाहेको परिणाम पाउँदैन भने आन्दोलनमा जाने हो नि त
एउटा कुरा मलाई भन्नु न मान्यज्यू हामी यो देशमा विधिको शासनको कुरा गर्छौँ हामी कानुनको अनुभूतिका कुरा गर्छौँ मान्यज्यू यहाँलाई पनि लाग्छ एउटा अपराधीलाई कारवाही गर्नुपर्छ भनेर पीडित या जनता सडकमा आउनुपर्छ कतिको लाजमर्दो छ हेर्नुहोस् त यसलाई शर्मिन्दा हुन्छ कि हुँदैन हेर्नु त मान्यज्यू यहाँले एनालाइसिस गर्नु न एउटा कुरा
होइन एनालाइसिस गर्ने कुरा ठिक हो यस्तो गर्न हुँदैन जो कोही मान्छेले पनि अब आन्दोलनै गर्न पर्ने आफ्नो अधिकार लिनका लागि त्यो चाहिँ बेठिक हो तर हाम्रो देश चाहिँ कम्तीमा पनि सिस्टमले ड्राइभ गरेको देश छैन नि त अहिले पनि यदि हामी विधिले शासनले देशलाई चलाइरहन्थ्यौँ भने यस्तो अवस्था आउँदै आउँदैन्थ्यो होला अब एउटा कुरा त्यो पनि हो दोस्रो कुरा के हो भने साना साना कुराहरूलाई लिएर मान्छेहरूले चाहिँ राजनीति गर्न खोज्ने अब मैले त हिजो पनि भनेको थिएँ कम्तीमा पनि त्यो महिला चाहिँ मृत अवस्थामा फेला परिसके पछाडि त्यहाँ जस्ता हरकत भइरहेका छन् त्यो चाहिँ गर्नु हुँदैन लासमाथि राजनीति गर्नु हुँदैन भनेर मैले हिजो पनि भने मैले त्यसै भनेको होइन यो आमा बुवाहरू चाहिँ लास बुझ्न तयार छन् तर अरू मान्छेहरूले चाहिँ प्रेसर गरेर लासै बुझ्न
भने लासमाथि राजनीति भयो भने हिजो डाक्टर दीपक प्रकाश भट्ट सरले पनि मसँग अन्तर्वार्ता दिँदा भन्दै हुनुहुन्थ्यो त्यसो भए लासमाथिको राजनीति कसले गरे भन्दैन त आज जनतालाई यहाँले
होइन लास मैले त्यहाँ भन्नै पर्दैन तपाईँहरू आफै देख्नुहुन्छ नि त्यहाँको
होइन तर पीडित पक्षहरू सडकमा छ भनेर नेपाली काङ्ग्रेसको नेताहरूले मलाई भनौँ न अन्तर्वार्ता पनि दिनुभएको छ एकैछिनपछि रमेश लेखकज्यूसँग पनि म कुराकानी गर्दैछु यो विषयमा हेरिरहँदा यसो भए अहिलेको अवस्थामा पीडित पक्षहरू होइन त्यसो भए राजनीतिक दलहरूले राजनीति गरिरहेछ भनेर यहाँले भन्दै हुनुहुन्छ
होइन त्यस्तो होइन के मैले के भनिरहेको छु भने पीडित पक्ष जसको जो बालिका जो मृत अवस्थामा भेटिएकी छन् उनका बाउ आमा दाई लगायतका सबै मान्छेहरू चाहिँ लास बुझ्न तयार हुनुहुन्छ अरे त्यहाँको प्रशासनले मसँग भनेको कुरा पटक पटक भनेको कुरा र अरू बाहिरका मान्छेहरूले चाहिँ कुनै पनि हालतमा चाहिँ लास बुझ्न हुँदैन भनेर चाहिँ दबाब दिइरहेको अवस्था छ लास नबुझ्नु हाम्रो समस्याको समाधान होइन लास चाहिँ बुझेर हामीले चाहिँ कम्तीमा पनि कानुनलाई पनि हामीले सहयोग गर्नु पऱ्यो नि ताकि उहाँहरूले चाहिँ फ्री भएर चाहिँ आफ्नो कामकर्ताहरूलाई अगाडि बढाउन सकुन् उहाँहरूले चाहिँ छानबिनको दायरामा मान्छेलाई ल्याउन सकुन् उहाँले छानबिन गर्न सकोस् र यो घटनाको दोषी जो कोही होस्
होइन स्वतन्त्र रूपमा उहाँहरूलाई अनुसन्धान गर्न दिनुपर्छ यतिखेर प्रेसर पऱ्यो भने प्रहरीले चाहिँ अनुसन्धान फितलो पनि हुन्छ र डाइभर्ट हुने सम्भावना पनि हुन्छ मैले हिजो एसपी साहबसँग कुराकानी गर्दा त्यो कुराहरू पनि बाहिर आएको थियो मैले अनौपचारिक रूपमा उहाँसँग पछि टेलिफोनमा कुराकानी गर्दा उहाँले भन्दै हुन्थ्यो हामी एक्सनमा गएका छौँ अनुसन्धान गर्दैछौँ फरक एङ्गलले पनि हामी एनालाइसिस गरिरहेका छौँ अनुसन्धानमा जारी छ नवराजी प्रारम्भिक अनुसन्धानमा छौँ सोधपुछ जारी छ भनेर भनिरहनु भएको थियो अहिले यो पछिल्लो समय एउटा यो घटनाक्रमलाई हेर्दा जस्तो पीडित पक्षहरूले आफ्ना मागहरू राख्नु भएको छ पीडितलाई चाहिँ भनौँ न उचित क्षतिपूर्तिको कुरा गरिएको छ प्रहरी पीठको स्थापनाको कुरा गरिएको छ र पहिलो नम्बरमा चाहिँ उहाँहरूले अपराधीलाई कानुनी कटघरामा ल्याएर कडाभन्दा कडा कारवाही र हदैसम्मको भनौँ न फाँसीसम्मको सजायका मागहरू गर्नुभएको छ आन्दोलित भनौँ न पीडितहरूले यो मागहरू जायज हुन् कि गलत हुन् नेपालजी
होइन यो मागहरू जायज हुन् उहाँहरूको मागहरू उहाँहरूको मात्र होइन हामी नेपाली महिलाहरू अहिले पनि मैले हिजो पनि उठाएको थिएँ अहिले पनि हामी तिनजना महिलामा एकजना महिला चाहिँ हामी चाहिँ कुनै न कुनै बहानामा चाहिँ हामी पीडित भएका छौँ के अनि यस्तो अवस्थामा कम्तीमा पनि हामीले राज्य हुन त कानुन अरूले बनाउने होइन हामीले नै बनाउने हो र हामीले पनि के भनेका छौँ भने सरकारलाई हाम्रो सबै दलका नेताहरूलाई हामी सङ्कल्प प्रस्ताव पनि हामी पेस गर्दैछौँ कम्तीमा पनि महिलाहरू यस्तो अवस्थामा छ महिलाहरूको सुरक्षाका कुरादेखि लिएर उहाँहरूलाई चाहिँ सुरक्षा दिएर मात्रै भएन जब घटना घटिसक्यो भनेपछि त्यो घटना घटाउने व्यक्तिलाई चाहिँ कानुनी कारवाहीमा ल्याउने कानुनी दायरामा ल्याउने दायरामा ल्याएर मात्रै भएन कडाभन्दा कडा सजाय दिने अहिलेसम्म हाम्रो सजाय दिने त्यति चलो चलन छ अनि त्यो सात वर्ष जान्छ सात वर्षपछि उन्मुक्ति पाइहाल्छ
फेरि त्यही समाजमा आउँछ फेरि त्यसले अपराध गर्छ
अहिले त झन् तपाईँको हेर्दै रहनु भएको छ यहाँहरूले बलात्कार गर्ने बलात्कार गरिसकेपछि मारेर फाल्दिने यो चलन चलेको छ। अब यस्ता अपराधीहरूलाई चाहिँ तपाईँको, मलाई त भन्न मन लाग्यो पोल्यान्डमा चाहिँ अपराधीहरूलाई काटेर कुकुरलाई खुवाउँथ्यो अरे त्यतिखेर चलनमा। हाम्रो म त्यस्तो गर त भन्दिनँ, तर हाम्रो राज्यले पनि कम्तीमा पनि कडाभन्दा कडा कारवाही गरोस्, ताकि त्यो कारवाही गरिसके पछाडि अर्को मान्छेलाई चाहिँ डर लागोस् क्या।
जस्तो मान्यज्यू अत्यन्तै प्रभावशाली महिला नेत्री पनि हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टीको, यहाँ प्रधानमन्त्री केपी ओली निकट पनि तपाईँ मानिनुहुन्छ। अहिले यो अवस्थामा हेर्दा जस्तो यो अहिलेको सरकारले भनौँ न छोरी चेलीहरूको चाहिँ सम्मान गर्ने कुरा, समाजमा भएका यी विकृति विसङ्गति बोक्सी कुप्रथाहरूको अन्त्य गर्न हदैसम्मको हामी कानुनी कारवाही गर्छौँ भनेर प्रदेश सरकार र केन्द्रीय सरकारले एउटा नीति तथा कार्यक्रम र यो एउटा कानुनमै ल्याउने भन्ने कुरा पनि नीति तथा कार्यक्रममा देखेको छ, विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने समाजमा भनेको छ। यो पछिल्लो समय जुन घटनाक्रमहरू बढ्दैछ नि, पछिल्लो एक महिना यता हेर्ने हो भने झन् पाँचजनाको हत्या भएको छ, बलात्कारको तिनवटा, दुईवटा चाहिँ प्रेमी प्रेमिका बिचको लफडाले गर्दा अब श्रीमान र श्रीमतीको हत्या भएका कुराहरू कञ्चनपुरमै पनि तपाईँले देख्नुभयो, एउटा भनौँ न कुटोले हान्दा मान्छेको ज्यानै गएको छ महिलाको होइन तिलाचौरमा। यो परिस्थिति हेर्दा, यी पछिल्लो समयको घटनाक्रम हेर्दा कुन कारणले बढी बढिरहेको छ जस्तो यहाँलाई लाग्छ? जस्तो यो पछिल्लो समय हेर्ने भने के राजनीतिक दाउपेचमा या राजनीतिक संरक्षणले हो, या मनोवृत्ति नै मान्छेहरूको त्यो भनौँ न एउटा क्रूर बन्दै गएका हुन्, मान्छेहरू चाहिँ त्यो यौन सम्बन्धीको अलिकति यो कन्सन्ट्रेट हुन्छ के भन्छ त्यसलाई, अलिकति भित्री रूपमा तिनीहरूलाई चाहिँ सोचेर बसेका हुन्छन् र मौका छोप्छन्। के लाग्छ यहाँलाई, समाजमा अहिले पनि यो घटनाहरू बढ्दो क्रममा छ, घट्दो क्रममा छैन मान्यज्यू?
यहाँले भने जस्तै म सहमत के कुरामा छु भने, समाजमा घटनाहरू चाहिँ व्याप्त भइरहेछन्, अहिले बढिरहेका छन्। अब त्यसमा चाहिँ मलाई के लाग्दैन भने, कुनै पनि घटना घटाउने मान्छेले चाहिँ राजनीतिक आवरणमा चाहिँ छुटकारा पाउँछु र राजनीति मलाई नेतृत्वले चाहिँ संरक्षण गर्छ भनेर घटाएको जस्तो मलाई लाग्दैन। त्यसमा चाहिँ मलाई लाग्छ अहिलेसम्म कुनै पनि राजनीतिक दलले संरक्षण गरेको छ जस्तो मलाई लाग्दैन। तर के हो त भन्दाखेरि, अब हामीले असोज 3 गतेभित्र कानुन ल्याइसक्नुपर्छ। अब कानुन ल्याउँदाखेरि हामीले चनाएको के हुने भने, अब हामी महिला मात्र होइन कि महिलाको इस्यु महिलाले मात्रै बोल्नुपर्छ भन्ने छैन, किनभने जबसम्म समाजमा दुई महिला र पुरुष भने एक जस्ता दुई पाङ्रा हो नि त, अनि जुनसुकै कुरामा पनि महिला र पुरुषको समान सहभागिता हुँदैन भने त्यो काम चाहिँ फत्ते हुँदैन। त्यसो भएको हुनाले हामीले कानुन ल्याउने सवालमा हामीले के भनिरहेका छौँ भने, यो महिलाहरूलाई चाहिँ करणी गर्ने अनि त्यसपछि मारेर फाल्ने र अरू अरू हिंसा पनि हुन्छ नि घरमा, यो चाहिँ हिंसा मात्रै होइन अरू हिंसा पनि हुन्छ, यस्तोमा चाहिँ हामीले कानुन चाहिँ कडा ल्याउनु पर्छ, ताकि त्यो कानुनलाई हेरेर भोलिपल्ट अर्को मान्छेले चाहिँ त्यो गर्न आँट नगरोस्। यसमा चाहिँ प्रधानमन्त्रीले आफै सदनमा बोल्नु भएको छ, नीति कार्यक्रम यहाँले अघि बताइसक्नुभयो, नीति कार्यक्रममा हामीले उल्लेख गरेका छौँ र यो मुलुकमा पहिलो महिला राष्ट्रपति पनि हुनुहुन्छ। मलाई लाग्छ आगामी दिनमा चाहिँ कडाभन्दा कडा कानुन ल्याउँछौँ हामी र कानुनको दायराबाट कोही पनि उन्मुक्ति पाउँदैन भन्ने कुरा।
कतिसम्म क्रूर बनिसक्यो क्या समाजका व्यक्तिहरू, खास गरी यस्ता आपराधिक घटनामा संलग्न हेर्ने भने बलात्कार पनि सामूहिक रूपमा भइहाल्ने, त्यसपछि चाहिँ भनौँ न अस्ति पनि मायावीको कुरा, तेस्रोजना भइसकेपछि चौथोजनाले त्यो करणी गर्दाखेरि मृत्यु भयो भन्ने कुराहरू बाहिर समाचारमा, अब यो सम्मको मान्छेहरू करणी गर्ने फेरि हत्या गर्ने जस्तो देखिन्छ अहिले पनि। अब एउटा समाजमा तपाईँलाई लाग्छ एउटा महिला हुनुहुन्छ, आमा हुनुहुन्छ, यहाँ पनि यहाँले फिल पनि गरिरहनु भएको होला, एउटा छोरी अब जवान छोरी बाहिर निक्लिँदा मेरो छोरी सेफ्टी छ कि छैन, अर्थात् मेरो छोरी बाहिर निक्लिन सुरक्षित छ कि छैन भन्ने एउटा मनोभाव या भनौँ एउटा त्रास त आमा बाउमा होला नि, यो कुरालाई फिलिङ गर्नुभएको छ यहाँले?
स्वाभाविक हो, त्यसमा फिलिङ नगर्ने कुरै हुँदैन, किनभने महिला अलिकति जवान छोरी छ भने त्यो बाहिर जाँदा के हुन्छ कसो हुन्छ, एउटा त छोरीलाई पनि पीडा हुन्छ, म जाँदैछु सुरक्षित छु कि छैन भन्ने कुरा ऊ आफैले आभास गरिरहेको हुन्छ, भने दोस्रो कुरा उसको आमा बाउले गर्ने स्वाभाविक हो। त्यसो भएको हुनाले हामीले यो समाजलाई अलिकति त क्राइमतिर बढी गएको जाँदै गरेको हो कि यो समाज, यसलाई पनि जनचेतनामूलक कार्यक्रमहरू पनि ल्याउनुपर्छ, किनभने मान्छेले कतिपय कुरा चाहिँ नबुझेर गर्छ, कतिपय चाहिँ बुझ्दा बुझ्दै गर्छ क्या। यो कुराहरूमा पनि हामीले समाजलाई पनि सचेत गराउन जरुरी देखिएको छ। हेर्नुहोस् अब यो त तपाईँको कसले अरू बाहिरको मान्छेले गर्यो होला मलाई लाग्छ सम्भवतः, तर आफ्नै बाउले छोरीलाई, आफ्नै दाजुले बहिनीलाई यस्ता कुराहरू पनि हाम्रो समाजमा जो सुन्दै पनि मान्छेलाई चाहिँ जिउ सिरिङ्ग हुने खालका यस्ता घटनाहरू घटिरहेका छन्। अब आफैले जन्माएको छोरी छ, त्यो छोरीमाथि करणी गरेर बाउले बाउ जेल जाने जानुपर्ने अवस्था चाहिँ आएको छ। यस्ता एकदम घृणित कामहरू चाहिँ हाम्रो समाजमा व्याप्त हुँदै गइरहेको छ, तथापि हामी यसलाई चाहिँ एकजनाले दुईजनाले रोकेर हुनेवाला पनि छैन, समाज पनि जागरुक हुनु पर्यो र कानुनी कटघरामा ल्याउने, कानुनी दायरामा ल्याउने र कानुन बमोजिम कारवाही गर्नका निमित्त सरकार एकदम कटिबद्ध हुनुपर्छ र छ भन्ने मलाई लाग्छ र त्यसै गरी अब हामीले कानुन बनाउँदा पनि कानुन चाहिँ कडा कानुन बनाउनु पर्छ अब कतिसम्म कडा हो त भन्ने कुरा हामी सबै सदनका सबै महिलाहरू पुरुषहरू सबै सदनका मान्छेहरू बसेर हामी चाहिँ कानुन
जस्तो यो नयाँ कानुन आउँदैछ मान्यजी यहाँलाई थाहा छ भदौबाट चाहिँ भनौँ न फौजदारी तथा देवयानी चाहिँ संहिता आउँदैछ संहिता यसले पनि केही फरक ल्याउन सक्छ कानुन अलिकति फितलो भयो भन्ने बहस चलिरहेको छ खास गरी फाँसीको सजाय हुनुपर्छ हदैसम्मको कारवाही हुनुपर्छ यस्ता यी भनौँ न अपराधमा संलग्न व्यक्तिहरूलाई सामाजिक रूपमा बहिष्कार गर्ने कि यी किसिमका भइरहँदा भदौबाट आउने नयाँ संहिताले केही फरक ल्याउन सक्छ समाजलाई
मलाई लाग्छ संहितामा हाम्रो देश त गइसकेको छ तर संहिता अनुसारको कानुन बनिसकेको अवस्था छैन अब त्यो कानुन बनिसके पछाडि कम्तीमा पनि आफ्नो प्रदेशको छुट्टै छुट्टै कानुन त बन्ला पनि र पनि अब केन्द्रबाटै बन्ने कानुन मूल कानुन चाहिँ केन्द्रबाटै बन्ने कानुनले नै यी सजाय दिने कुरामा चाहिँ कडाइका साथ लागू गर्नुपर्छ भन्ने मेरो मान्यता हो र सबै महिला अब 51% महिला छन् यी 51% महिलालाई नै सोध्नुहुन्छ भने फाँसी नै दिनुपर्छ भन्नुहुन्छ मलाई 100% लाग्छ फाँसी नै दिनुपर्छ भन्नुहुन्छ तर अब त्यो फाँसी दिने सजाय छ कि छैन अब हामी नेसनल इन्टरनेसनल लेभलमा पनि हामी कहाँ कहाँ आबद्ध छौँ होइन यो कुरामा पनि हामी सचेत हुन पर्छ हामी भावनामा बगेर मात्रै हुँदैन र पनि महिलाहरूलाई सोध्नुहुन्छ भने फाँसी नै दिनुपर्छ भन्नुहुन्छ उहाँले मैले फेरि पनि भन्छु तर पनि हामीले कानुन बनाउँदा कस्तो कानुन ल्याउने त ताकि त्यो कानुन यति कडा होस् कि जसले गर्दा चाहिँ लाठी पनि नभाँचियोस् सर्प पनि मरोस् पीडितले पनि न्याय पाओस् र पीडक पनि उन्मुक्तिमा नपरोस् यो कुरालाई चाहिँ हामीले सोच्नै पर्छ अब आगामी दिनहरूमा महिलाहरू चाहिँ आज एउटा चेलीको बलात्कार हुन्छ मारेर फालिन्छ भोलि अर्को हुन्छ यी घटनाहरूलाई अब हामीले बढ्न दिने होइन कि हामीले चाहिँ कन्ट्रोल गर्नतर्फ लाग्नुपर्छ यसमा स्थानीय प्रहरी प्रशासनको पनि महत्त्वपूर्ण हात छ किनभने अस्ति मैले सुन्दैछु त्यहाँ प्रहरी प्रशासनलाई भन्यो हामीले चाहिँ हुन्छ हामी खोज्छौँ भनेर भन्नुभयो तर तुरुन्तै आइदिएन भन्ने चाहिँ जनताको गुनासो छ यदि जनताको संरक्षण गर्न सक्दैन जनतालाई न्याय दिन सक्दैन जनताको सुरक्षा दिन सक्दैन भने त्यो प्रहरी प्रशासन के काम मैले भन्न चाहन्छु अनि राजनीतिक दल भएर अनि अन्यायमा परेकालाई संरक्षण गर्ने होइन जो चाहिँ पीडक छ त्यसलाई संरक्षण गर्यो भने त्यो राजनीतिक दलको के काम राजनीति गर्ने भनेको त जनतालाई न्याय दिन जनताका पक्षमा काम गर्न गर्ने हो नि हामी राजनीति हामीले चाहिँ पदमा बस्नलाई राजनीति गरेको त होइन त्यसो भएको हुनाले यो नगरपालिकाको तिन भिमदत्त नगरपालिकाको 2 नम्बर बस्ने 13 वर्षीय नानीको सवालमा जुन सुकै होस् चाहे मेरो आफन्त पनि किन नहोस् त्यो मान्छे चाहिँ उन्मुक्ति पाउन हुँदैन यो भन्न खोजेको मैले के हो भन्दा यो राजनीति कसैले पनि संरक्षण गर्यो भने त्यो ठिक हुनेवाला छैन र यसलाई छिटोभन्दा छिटो प्रहरी प्रशासनले खोजेर जनता सामु ल्याओस् र प्रहरी प्रशासनलाई पनि म जनतालाई पनि के अनुरोध गर्न चाहन्छु भने प्रहरी प्रशासनलाई पनि छानबिन गर्नका निमित्त खोजी गर्नका निमित्त उहाँहरूलाई सहयोग गर्नुहोस् तपाईँहरूले सहयोग गरे पछाडि उहाँहरूलाई चाहिँ अलि सहज हुनेछ र उहाँहरूको बारम्बार मलाई भनेको कुरा के हो भन्दा हामीले त छानबिनै गर्न पाएनौँ हामीले आफ्नो प्रक्रिया अगाडि बढाउनै पाएनौँ ताकि हाम्रो फोर्स जम्मै हामीले चाहिँ
व्यवस्थापन गर्ने कुरा या भनौँ सबलाई अन्त्येष्टि गर्ने कुरा या पीडितलाई चाहिँ न्याय दिने कुरा त एउटा फरक पाटो भयो तर आन्दोलितलाई अझ यो भिडलाई उग्र बनाउनु भन्दा यसलाई समाधानतिर जानका निम्ति केही पहल कदमीहरू पनि भइरहेको छन् उच्च स्तरबाट
होइन पहल कदमी उच्च स्तरबाट तपाईँहरूले हिजै थाहा पाइसक्नु हो छानबिन समिति गठन भइसकेको छ त्यो आफ्नो काम गर्छ सेबीबाट गएको छ अनि अहिले पनि मेरो उहाँहरूसँग अनुरोध के हो भने उहाँको पीडामा म कतै उहाँहरूभन्दा बाहिर छैन उहाँको पीडामा पनि म पनि शरीक छु र पनि अब त्यो सानो बच्चीलाई त्यो लास घरमा राखेर त्यो चढाउनुभन्दा उहाँहरूलाई कम्तीमा पनि उहाँलाई लगेर उहाँको अन्तिम संस्कार त्यो नानीको अन्तिम संस्कार गरेर प्रहरी प्रशासनलाई चाहिँ कम्तीमा पनि छानबिन गर्ने अवसर उनीहरूले पनि दियोस् र प्रहरी प्रशासनलाई कहीँ कतैबाट कोही चाहे प्रहरीकै मान्छे रहेछ भने पनि उन्मुक्ति दिन पाउँदैन त्यसको लागि हामी छौँ म चाहिँ उहाँहरूलाई
थ्याङ्क यू सो मच बडो महत्त्वपूर्ण समय दिनुभयो निरुपालजी यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु
यहाँलाई पनि मेरा विचारहरू राख्ने मौका दिनुभयो यहाँलाई पनि भन्छु
थ्याङ्क यू सो मच यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टीको पहिला महिला प्रभावशाली महिला नेत्री हाम्रो बिचमा हुनुहुन्थ्यो मान्य सांसद कञ्चनपुरबाट मान्य सांसदको रूपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहनु भएका निरुपाल यतिखेर हाम्रो बिचमा हुनुहुन्थ्यो उहाँसँग हामीले कञ्चनपुर घटनाको विषयमा कुराकानी गर्दैछौँ कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु ब्रेकपछि हामी अन्य अतिथिसँग कुराकानी गर्छौँ Uh, आदरणीय श्रोता प्रियहरु सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस यहाँहरु सुन्दै हुनुहुन्छ प्रदेश नम्बर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा र भर्खरै मात्र हामीले प्रतिनिधि सभा सांसद निरुपालसँग कुराकानी गर्यौं र उहाँले नेपाली कांग्रेसले राजमाथिको राजनीति गरिरहेको आरोप लगाइरहनु भएको छ खासगरी कञ्चनपुरमा चाहिँ पछिल्लो समय जुन घटना देखिएको छ यो घटनाले यतिखेर चौतर्फी आलोचना र वर्षनाको विषय पाइरहँदा संसददेखि सडकसम्म आन्दोलित छन् जनताहरू खासगरी पीडित पक्षले न्याय मागिरहँदा कहाँनिर राजनीति भयो त यो विषयमा हामी कुराकानी गर्दैछौँ यतिखेर हाम्रो बीचमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री नेपाली कांग्रेसका लोकप्रिय नेता प्रभावशाली नेता यतिखेर हाम्रो बीचमा हुनुहुन्छ रमेश लेखक म उहाँलाई वेलकम गर्छु लेखकजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
धन्यवाद
आराम हुनुहुन्छ यतिखेर जनता सडकमा छन् कञ्चनपुरमा तपाईँलाई थाहा होला खास गरी निर्मला पन्तको हत्या बलात्कार प्रकरणले यतिखेर चौतर्फी आलोचना र बहसको विषय बनेको छ यो घटनालाई यहाँले कसरी हेर्नु भएको छ लेखकज्यू
मैले पहिला पनि भनिसकेको छु कञ्चनपुरमा यो भीमदत्त नगरपालिका वार्ड नम्बर 2 यो 13 वर्षीय नाबालक निर्मला पन्तको जुन एउटा जघन्य अत्यन्त ज्यादा क्रूर र अमानवीय अपराध भएको छ हत्या भएको छ बलात्कार भएको छ यो मानव सभ्यताकै लागि हाम्रो समाजका लागि लाजो मर्दो काम कुरा भएको छ र एउटा मानव सभ्यताकै इतिहासमा एउटा कलङ्कका रूपमा यो घटना भएको छ यो घटनालाई जुन शब्दमा जति ज्यादा खेद व्यक्त गरे पनि जति ज्यादा यो घटनाको आलोचना गरे पनि कम हुन्छ भन्ने लागेको छ
हजुर
त्यसो भएको हुनाले म दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु परिवारजनलाई मित्रहरूलाई जुन चोट परेको छ म सबैलाई संवेदना व्यक्त गर्न चाहन्छु र यो घटनाका दोषीहरूलाई चाँडोभन्दा चाँडो यसमा चाहिँ त दोषीहरू पत्ता लगाएर कडाभन्दा कडा कानुनी कारवाही गर्नुपर्छ भन्ने कुरा पनि म आग्रह
जस्तो यहाँले भनिरहँदा लेखकज्यू चार दिन भयो अपराधी कानुनी कटघेरामा आउन सकेको छैन प्रतिपक्षी दललाई आरोप लगाउनु भएको छ संसददेखि सडकसम्म खास गरी भन्यो भने नेपाल कम्युनिस्ट पार्टीले लासमाथिको राजनीति नेपाली काङ्ग्रेसले गर्यो प्रहरीलाई स्वच्छ रूपमा छानबिन गर्न दिएन अनुसन्धान गर्न दिइरहेको छैन भनेर भर्खरै निरुपालजीले भन्दै हुन्थ्यो हिजो डाक्टर दीपक प्रकाश भट्टले पनि भन्दै हुन्थ्यो त्यसो भए नेपाली काङ्ग्रेसले लासमाथिको राजनीति गरेको भन्ने आरोप सही हो कि गलत हो लेखकज्यू
अब यो लाज पचायो भने जे भन्दा पनि हुन्छ हेर्नुहोस् लाज नमानेपछि त जे भन्दा पनि भयो होइन
तर
मूल कुरा के हो त भन्दाखेरि त्यस्तो जघन्य अपराध भएको छ त्यो जघन्य अपराधका लागि स्थानीय जनमानस आक्रोशित भएका छन् आन्दोलित भएका छन् त्यो एउटा फाटो छ अर्कोतिर चाहिँ के भने अब त्यो धेरै दिनसम्म त्यो लाज चाहिँ त दाह संस्कार नगरेर राख्नुहुन्न त्यसलाई दाह संस्कार गर्नुपर्छ भनिराखेको छु म त्यसलाई चाहिँ त परिवारलाई ठुलो पीडा भएको छ त्यो चाहिँ त संवेदनाको विषय बनेको छ त्यो लासको फेरि चाहिँ त दाह संस्कार गर्नुपर्छ तर यो लासमा राजनीति गरेको यस्तो जघन्य अपराध भएको छ अपराधीलाई पक्राउ गर कारवाही गर भन्नु यदि लासको राजनीति हो भने कम्युनिस्ट पार्टीका साथीहरूको भनाइ के अपराध भएको छ त्यो राम्रो भयो अपराधीलाई कारवाही नगर्ने भनेर भन्या भए उहाँहरू खुसी हुने हो कि के हो मलाई थाहा छैन होइन हामीले के त्यो लासको राजनीति हामीले किन गर्नु परेको छ काङ्ग्रेसले कुनै लासको राजनीति गरेका छैन बरु चाहिँ त के भने अपराधीलाई कारवाही हो सदस्यलाई चाहिँ त छानबिन गर खोजी गर कारवाही गर भनेर भन्दाखेरि झन् उल्टा चाहिँ त्यस्तो भन्ने मान्छेहरूलाई चाहिँ त लाठी पर्खाइया त अश्रुगेज फरार गरिएको छ
होइन प्रहरी दमन भएकै छ मान्यजी यहाँलाई थाहा होला रमेश लेखकज्यू किनभने यो अलिकति प्रहरी पनि उग्र बनेको देखिन्छ तर हिजो प्रदेश सभाको विशेष समय लिएर बोलिरहँदा प्रमुख सचेतकको रूपमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका नेता तारालामा तामाङले के भन्दै हुनुहुन्थ्यो भने अमुक पार्टीले नगरपालिका घेराउ गर्यो अमुक पार्टीका नेताहरू चाहिँ सडकमा आए यो लासमाथिको राजनीति गर्नुभयो यो सही भएन यसलाई फिर्ता लिनुपर्छ भन्ने जस्तो कुराहरू उहाँले गर्नुभएको छ नि त
मैले भने नि त लासको राजनीति भने के हो अपराधीलाई कारवाही गर भन्नु लासको राजनीति हो त्यसो भए के भन्नु पर्थ्यो त अपराधीलाई कारवाही नगर भन्नु हो त पर्ने अहिले चाहिँ त डिपिआईको सरकार छ अनि चाहिँ त केपी ओली प्रधानमन्त्री हुनुहुन्छ त्यस कारण यस्ता खालका घटनाहरू समाजमा भइरहेछन् केपी ओलीजीलाई चाहिँ त के भनेपछि अप्ठ्यारो नहुने गरेर चाहिँ त काम कुरा गर्नुपर्छ अपराधी पत्ता नलगाए पनि हुन्छ यो सरकार समस्यामा छ अपराधी पत्ता नलगाऊ भनेर भनिदिनु पर्ने हो कि त काङ्ग्रेसले के हो भन्नुपर्ने होइन त्यसै लागेको हुनाले अब यो यसमा धेरै राजनीतिक कुरा नगरौँ। हेर्नुहोस् म यसमा राजनीति गर्न चाहदिन, त्यसको विषयमा राजनीति गर्ने होइन।
तर कम्युनिस्ट पार्टीहरूले तपाईँलाई आरोप लाउनु भएको छ कम्युनिस्टले।
मैले दुईवटा कुरा प्रश्न गरिरहेको छु, त्यो लास अब चाहिँ त के भने सद्गत गर्नुपर्छ, त्यसको चाहिँ त अन्त्येष्टि गर्नुपर्छ, त्यो धेरै दिनसम्म चाहिँ त लास राखिराख्नु हुँदैन, त्यसले परिवारजनलाई समाजमा झन् ज्यादा पीडा हुन्छ, एउटा कुरा त्यो हो। तर प्रहरी प्रशासन जसले चाहिँ त नियुक्त मानिसका माथि असुविधा छान्न सक्छ, मैले चाहिँ त के भने तकलिफ हान्न सक्छ, त्यसले चाहिँ त बरु नियुक्त मानिसका माथि चाहिँ त तनाव गर्नुभन्दा अपराधीलाई पक्राउ गरोस् ल, मेरो कुरा यस्तो हो है
अहिलेलाई। हस् हस्, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो रमेश लेखक हुनुहुन्थ्यो, नेपाली काङ्ग्रेसका नेता हुनुहुन्थ्यो, उहाँसँग हामीले चर्चा परिचर्चा र यो बहस गऱ्यौँ। खास गरी उहाँ व्यस्त हुनुहुन्छ अहिले, यतिखेर उहाँ चाहिँ चितवनमा हुनुहुन्छ, खास गरी त्यहाँ चाहिँ लोयर एसोसिएसनको चाहिँ भनौँ न चुनाव भइरहेको छ, चुनावमा चाहिँ यतिखेर मतगणना सकिएको छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ कार्यक्रममा। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि फेरि हामी कुराकानीलाई लिएर। आज सुधा कार्यक्रमको अन्तिम खण्डमा यहाँहरू सबैलाई स्वागत छ। कार्यक्रम हामी तातो बहसमा कुराकानी गर्दैछौँ, खास गरी पछिल्लो समय कञ्चनपुरमा चाहिँ जुन एकजना युवती र खास गरी बालिकामाथि चाहिँ जुन सामूहिक बलात्कारपछि हत्या भएको छ निर्मला पन्तमाथिको, यो घटनालाई जुन किसिमले राजनीतिक दाउपेज बनाइयो भन्ने आरोप एकातिर लागेको छ भने अर्कोतिर यो घटनालाई सत्य तथ्य छानबिनका लागि ढिलासुस्ती भएको छ, अपराधी उन्मुक्ति पाउँछन् कि भन्ने चौतर्फी आलोचना छ, जनता सडकमा छन्, प्रहरीको दमन चलिरहेको छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ। वास्तवमा यो घटनालाई कति दिनसम्म बल्झाएर राख्ने, यो घटनाको समस्याको समाधान निकाल्नुपर्छ कि पर्दैन, यो समस्यामा जसरी समाधान निकाल्ने विषयलाई लिएर संसदमा चाहिँ जुवारी चलेको छ, यो विषयमा पनि कुराकानी गर्दैछौँ भने खास गरी मा आन्दोलित पीडित पक्षले राखेका मागका सवालमा पनि हामी कुराकानी गर्दैछौँ। यतिखेर हामीसँग कुराकानीका लागि मैले मुख्यमन्त्रीज्यूलाई विशेष समय लिएको थिएँ, उहाँका स्वकीय सचिव शिव ओलीजीसँग मैले कुराकानी गरेको थिएँ, तर उहाँको विशेष समय मैले पाउन सकिनँ। तर यतिखेर हामी कुराकानी गर्दैछौँ नेपाली काङ्ग्रेसको महिला नेत्री एवं कञ्चनपुरमा आन्दोलित र पीडित पक्षको जुन आन्दोलन छ यसको विषयमा हामी गहिरीमी गएर यतिखेर बहस गर्ने प्रयास गरिरहेका छौँ। खास गरी हामी नेपाली काङ्ग्रेस महिला संघको चाहिँ केन्द्रीय सदस्यसँग कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ। हामी यो विषयलाई यतिखेर जोड्न खोजिरहेका छौँ, खास गरी महिलामाथि भएका हिंसा र यो हत्याको घटनाको विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो बिचमा कञ्चनपुरबाट हामीले महिला नेत्री जो सडकमा आन्दोलित पनि हुनुहुन्छ, उहाँहरूले के वास्तवमै यसलाई राजनीतिकरण गरेको हो त, जुन आरोप यतिखेर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका मान्य सांसद प्रमुख सचेतक लगायत नेताहरूले भनिरहेको कुरा कतिसम्मको हदैसम्मको सच हो त, यो विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो बिचमा रविता देउबा हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। देउबाजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद तपाईँलाई।
आराम हुनुहुन्छ?
अलिक सन्चो छैन, घाँटीको समस्या भइरहेको छ।
भने आन्दोलनमा बेसी कराउनु भयो कि क्या हो?
आन्दोलनमा त अब एउटा छोरीको बलात्कार भइरहेको छ, एउटा बहिनीको बलात्कार भइरहेको छ, अनि कराएको
हो। भनेपछि तपाईँहरू सडकमा हुनुहुन्छ यतिखेर, आन्दोलनमा हुनुहुन्छ? तर लास्टमाथिको राजनीति गर्यो भनेर नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक तारालामा तामाङ, प्रकाश शाह, प्रकाश भनौँ न राहुल, त्यसै गरी डाक्टर दीपक प्रकाश भट्ट, निरु पालजीले भनिसक्नु भयो त भर्खरै मात्र मसँग।
राजनीति उहाँले गर्नुभएको होला, जतिखेर चाहिँ 17,000 जनताहरू मर्दा चाहिँ लास्टमाथिको राजनीति काङ्ग्रेसले गर्दैन, काङ्ग्रेसको पब्लिकको लागि हो, गरिबको दलितको महिलाको जनजातिको हो काङ्ग्रेस पार्टी चाहिँ। काङ्ग्रेस पार्टीले कहिले लाजपतिको राजनीति गर्दैन, लाजलो जाति उहाँले गरिराख्नु भएको छ। एउटा छोरीलाई बलात्कार भइरहेको बेलामा हाम्रो स्थानीय निकाय निर्वाचित भएर जानुभएको चाहिँ सुरेन्द्र विश्वजी मेयरले चाहिँ
तपाईँहरूले मेयरको राजीनामा माग्नुभयो, नगरपालिका घेराउ गर्नुभयो, प्रशासनलाई पनि तपाईँहरूले घेराउ गर्नुभयो, प्रशासनले लाठीचार्ज गरेको छ, आन्दोलन अलिकति उग्र बनाएको हो त्यसो भए नेपाली काङ्ग्रेसले कञ्चनपुरमा?
उग्र बनाएको छैन, दोषीलाई कारवाही गर्नुपर्छ, दोषीलाई पत्ता हत्यारालाई पत्ता लगाए, हत्यारालाई कारवाही गर्दा भन्दा त्यो उग्र होइन। नेपाली काङ्ग्रेसले चाहिँ कहिले पनि लासमतीको राजनीति गर्दैन, लासमती राजनीति उहाँले गरिराख्नु भएको छ।
एउटा सहमति किन हुन सकिरहेको छैन देउबाजी, तपाईँ भन्दैन आज धेरै जनताले यतिखेर दिनेश एफएमको तातो बस सुन्दै हुनुहुन्छ, तपाईँ प्रभावशाली महिला नेत्री पनि हुनुहुन्छ, नेपाल महिला संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ, यस्तो आवाजहरू तपाईँले बोली पनि रहनु भयो होला, खास गरी तपाईँहरू सडकमा हुनुहुन्छ, पीडित पक्षले लास उठाउन मानिरहेको छैन, सरकारले भनौँ या खास गरी स्थानीय प्रशासनले चाहिँ यसलाई उठाउनुपर्छ, अब सहमतिमा आउनुपर्छ भनेर वार्ताको पहल भइरहेको छ, यो वार्ता कहाँनिर नमिलिरहेको, हलो कहाँनिर अड्केको छ देउबाजी?
हजुर, क्यामेरा अड्के चाहिँ अहिले भर्खरै लास्टको कुरा गर्ने हो भने अहिले भर्खरै चाहिँ पब्लिकको चाहिँ आँखा छलेर हिजोसम्म पब्लिकको पुरा आन्दोलन थियो, त्यो आन्दोलन त अहिले भर्खर लास्ट उठाएको खबर हामीले पाएको छौँ। हाम्रो आन्दोलन जारी नै छ, यो गर्न पाउँदैन।
कसरी रविताजी, कसरी कसरी यो सहमति कसरी भयो त्यतिकै भन्दैन हामीलाई, खास गरी जनताले यतिखेर सुन्दै हुन्छ। त्यो लास उठायो भनेर यहाँले भनिरहनु भएको छ, यो जनताले पनि जानकारी पाए, त्यसो भए लास बुझिसकेको पीडित पक्षले,
पीडित पक्षले लास बुझिसकेको, बुझाएको होइन कि बुझ्ने बाध्यता गरेको। हिजोसम्म चाहिँ उहाँको परिवारले पीडित पक्ष चाहिँ मेरो छोरी चाहिँ जनताको हो, तपाईँले जे गर्नुपर्छ गर्नुहुन्छ त्यसै म सहमति छु भन्ने, र अहिले बिहानको छ बजे गएर पुलिस प्रशासन लगाएर पुलिस प्रशासनले लास बुझेको चाहिँ भर्खर मैले ताजा खबर पाउँदैछु। यो चाहिँ धेरै चाहिँ यसको विरुद्धमा अहिले हाम्रो आन्दोलन जारी छ, यो जे गर्नुभयो।
त्यो लासलाई कति दिन राख्ने त रविताजी, यो त भनिदिनु पऱ्यो नि त, किनभने त्यसको अन्त्येष्टि गर्नुपर्छ भनेर रमेशजीले पनि भनिसक्नुभयो, निरुपालजीले भन्नुभयो, इभन हामी पनि भन्दैछौँ, लासलाई चाहिँ धेरै दिन राख्नु हुँदैन, लासलाई चाहिँ समस्याको समाधानतिर
अन्त्येष्टि गर्नलाई लासलाई चाहिँ अन्त्येष्टि गर्ने, र त्यो हाम्रो भनाइ पनि हो, हाम्रो महिला जति पनि छ महिला आन्दोलनमा हामी उसरी चाहिँ हिजो हामीले भने लासलाई चाहिँ अन्त्येष्टि नगर्ने भनेको होइन, लासलाई अन्त्येष्टि गर्ने भनेको दुई दिन अगाडि भनेको, यसलाई लासलाई अन्त्येष्टि गरिदिउँ।
तपाईँहरूको आन्दोलनको औचित्य अब के हुन्छ भन्नुहोस् त रविताजी, अब तपाईँहरूको आन्दोलनको औचित्य के हुन्छ, किनभने लास उहाँहरूले बुझिसक्नुभयो, पीडितलाई चाहिँ प्रशासनले सान्त्वना दिएको होला, उहाँहरूले भन्नुभयो होला हामी अपराधीलाई कानुन कट घेरामा ल्याउँछौँ, समय दिनुहोस्, यी अब समस्याहरूको समाधानका लागि त वार्ता भएको होला नि उहाँहरूको बिचमा, तपाईँहरू अब तपाईँहरूको टाउको दुखाइ पनि हुन्छ, अब
कागजीमा वार्ता गरेर भएन, कागजीमा वार्ता गरेर भएन, यो चाहिँ कडा भन्दा कडा कारवाही, हामीले दोषी पत्ता लगाएर दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ, यो कडाभन्दा कडा कारवाही गरेन भने हाम्रो आन्दोलन जारी नै छ।
तपाईँहरूको आन्दोलन भने पीडितलाई न्याय दिनुपर्छ भनेर हो कि नेपाल कम्युनिस्ट पार्टी र प्रहरीका विरुद्ध हो, ल ठ्याक्कै भन्नुहोस् त, आज
पीडितलाई राहत दिनुपर्छ, पीडितलाई हामी कुनै पार्टीगत कुनै पनि महिलाहरू उत्रेको छैन, जति पनि महिलाहरू आन्दोलन छ, एउटा छोरीको दिनबारे चाहिँ बलात्कार भएर हत्या गरेको हुँदा चाहिँ अब त्यो चाहिँ हाम्रो आन्दोलन उत्रेको कुनै पार्टीको राति, त्यो त राजनीतिको कुरै छैन नि, एउटा छोरी मरिरहेको छ, एउटा बुवा बहिनी मरिरहेको छ, दिन चाँडै चाहिँ बल 2 बजे दिउँसो चाहिँ जङ्गल उसमा उखुबारीमा लगेर बलात्कार गरिरहेछ। हाम्रो स्थानीय निकायको सरकारले चाहिँ होइन अब सर्पले टोकियो र तपाईँहरू पनि सावधान रहनु होला भनेर उहाँले भन्न चाहिँ भन्न पाउनुहुन्छ, उहाँले एउटा सर्पले
मेयरलाई गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभएको हो,
एउटा सर्पले लुगा खोलेर नाङ्गै बनाइदिन्छ, त्यो उहाँ देख्दा देख्दै बेला उहाँले चाहिँ सर्पले टोकेको तपाईँहरू सावधान हुनु भन्दै हुनुहुन्छ भने यो के यो राजनीति, यो चाहिँ लास्टको राजनीति नेपाली काङ्ग्रेसले गरेको, नेपाली काङ्ग्रेसको कार्यकर्ता महिलाहरू मात्रै छ, त्यहाँ अरू पार्टीको छैन, अरू महिलाहरू छैन, त्यहाँ गरिब दुःखी त्यहाँ चाहिँ गाउँमा चाहिँ कुटो कोदालो गरी खानेर गाई भैँसी बाल्ने महिलाहरू देख्नु भएको छैन, दुःखी महिलाहरू देख्नु, गरिब महिलाहरू देख्नु भएको छैन, त्यहाँ राजनीति गरेर धनी धनेजी महिला मात्रै देख्नु भएको छ त्यहाँ।
तर नेपाली काङ्ग्रेसले उचालेर यो आन्दोलन गरिरहेको छ भनेर त संसदमै बोले त मान्यज्यूहरूले, प्रमुख सचेतक तारा लामा तामाङले त अमुक पार्टीले होइन राजनीति गरिरहेको छ भनेर आरोपै लाउनुभयो उहाँले त।
यो जतिखेर चाहिँ उहाँको छोरी आउने दिनहरूमा यस्तो यति लापरवाही तरिकाले उहाँले बोलिराख्नु भएको छ, यस्तो नमजा तरिकाले उहाँले बोले सबले अल पब्लिकलाई थाहा छ, उहाँको छोरीहरूलाई दिनभरि आउने दिनहरू बलात्कार हुन्छ, उहाँको छोरीहरू पनि बलात्कार भइसकेपछि बलात्कार भएर उहाँलाई मारिसकेपछि
भने आज पनि तपाईँहरूको आन्दोलनको कार्यक्रम निरन्तर जारी हुन्छ रविताजी।
हाम्रो आन्दोलन जारी छ,
अब के माग राख्नुहुन्छ तपाईँहरूलाई, के गरेर के भनेर आन्दोलन गर्नुहुन्छ?
चाहिएको छैन हामीलाई माग, कुनै पनि माग हामीलाई के चाहिएको छ भने जो हाम्रो छोरीलाई बलात्कार गरेको छ, बलात्कार गरेर हत्या गरिएको अवस्था छ, उहाँलाई चाहिँ कडाभन्दा कडा कारवाही र दोषीलाई छिटोभन्दा छिटो खोजेर हाम्रो अगाडि
भने उहाँलाई सार्वजनिक नगरेसम्म आन्दोलन रोकिँदैन, त्यसो भए रविताजी
सार्वजनिक नगरेसम्म आन्दोलन रोकिँदैन।
हस्, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो।
कागजी सहमतिले चाहिँ हुनेवाला छैन, कागजी सहमति जसले गर्छ उसले लास्टको राजनीति।
हस्, थ्याङ्क यू सो मच, समय दिनुभयो, थ्याङ्क यू सो मच। यतिखेर हामी सुन्नुहुन्थ्यो कञ्चनपुरबाट नेपाल महिला सङ्घको नेपाली काङ्ग्रेसको नेत्री जो आन्दोलनमा पनि सरेको हुनुहुन्छ, उहाँहरूले चाहिँ पीडितका पक्षबाट यतिखेर आन्दोलन पनि गरिरहनु भएको छ महिला नेत्री रविता देउबा हुनुहुन्थ्यो, उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ। आजको तातो बहसलाई म यही भेट बार्छु, कार्यक्रमबाट मनोवरा धानु पनि बिदा माग्छु, हवस् त, नमस्कार।